नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
कानूनका बारेमा आम जनतालाई जानकारी दिनुका साथै न्यायमा सबैको सहज पहुँचका लागि सहयोग पुर्याउनु यो कार्यक्रमको मूल उद्देश्य रहेको छ। आजको कार्यक्रममा हामीले पारस्परिक कानूनी सहायता, त्यसको पक्ष र महत्व, अपराधका पछिल्ला प्रवृत्तिहरूमा न्याय निरूपणका लागि त्यसको प्रयोग, समसामयिक सुधार आदिका विषयमा कुराकानी गर्नेछौ। हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानीमा हुनुहुन्छ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरूणा जोशी।
पारस्परिक कानूनी सहायतालाई चाहिँ दुईवटा राष्ट्रहरू बीच कुनै अपराधमा, कुनै घटनामा, कुनै न्यायिक कार्यवाहीमा सूचना आदान प्रदान गर्नेदेखि लिएर फैसला कार्यान्वयन गर्नसम्म माग गरिने सहयोगलाई पारस्परिक कानूनी सहायता भनिन्छ। र विशेष गरी यसलाई हेर्दा चाहिँ गम्भीर प्रकृतिका फौजदारी अपराधमा मुलुक बाहिर बसेर पनि अपराध गर्ने ट्रेन्ड त बढ्दो छ होइन। जस्तो उदाहरणको लागि भ्रष्टाचार होला, संगठित अपराध होला, लागु औषध कारोबार होला, सम्पत्ति शुद्धिकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जस्ता अपराधमा चाहिँ विभिन्न आधुनिक प्रविधिको उपकरणको प्रयोग गरेर सम्पत्ति आर्जन गर्ने होइन अपराध गर्ने जसको लागि चाहिँ कुनै एउटा राष्ट्रको भूभागमा बस्नुपर्छ भन्ने हुँदैन, जहाँ बसेर पनि गर्न सकिन्छ अहिलेको जमानामा। त्यस्ता अपराधहरू गर्ने र ती अपराधीहरूलाई चाहिँ न्यायिक कार्यवाहीमा भनेको अदालती कार्यवाहीमा ल्याउनलाई चाहिँ गाह्रो हुने भएको हुँदा चाहिँ दुईवटा राष्ट्रहरू बीच चाहिँ आपसी सूचना आदान प्रदान गर्ने प्रक्रियालाई चाहिँ पारस्परिक कानूनी सहायता भनिन्छ।
भन्न खोजेको मतलब चाहिँ प्रमाण जुटाइदिने कार्य
औ एकदमै प्रमाण। अब प्रमाण चाहिँ कतै घटना घटेको ठाउँमा मात्रै भेटिँदैन नि त, घटना चाहिँ जहाँ बसेर पनि घटाउन सकिने भए भएर प्रमाण जुटाइदिने अथवा अपराध गर्ने व्यक्तिको बसोबास कहाँ हो, ऊ कसरी कहाँ बसेको छ, कहाँ बसेर उसले काम गर्छ जस्ता सूचनाहरू आदान प्रदान गरिदिने, उसका साक्षीहरू जुटाइदिने होइन, अपराधको साक्षीहरू जुटाउने, त्यसै गरी उसलाई पक्राउ पुर्जी जारी समेत गर्न सक्ने व्यवस्था चाहिँ यो पारस्परिक कानूनी सहायताको संरचनामा।
पछिल्लो दिनमा यसका प्रवृत्तिहरू पनि भनौँ न फरक फरक हिसाबले अथवा नयाँ नयाँ आयामहरू देखिरहेको छ, कतिको चुनौतीपूर्ण बनेको छ यो पारस्परिक कानूनी सहायताको प्रयोग चाहिँ?
पारस्परिक कानूनी सहायता आफैमा एउटा अन्तर्राष्ट्रिय समन्वयको नयाँ अभ्यास हो होइन। यो विगत अब यसको त्यति लामो इतिहास त छैन, तर यति हुँदाहुँदै नयाँ आयाम र यो नयाँ प्रयास हुँदाहुँदै पनि यसका चुनौतीहरू चाहिँ धेरै छन्। किनभने यसको प्रमुख कसरी पारस्परिक कानूनी सहायता पाइन्छ भन्दा कि चाहिँ सन्धिको आधारमा पाइन्छ, कि चाहिँ पारस्परिकताको आधारमा पाइन्छ। अब नेपालको सन्दर्भमा कुरा गर्न चाहे सन्धि कसैसँग पनि भएको छैन, चीनसँग भएको छ तर कार्यान्वयनमा आइसकेको छैन। अब हाम्रो छिमेकी मुलुक भारतसँग एकदम प्रारम्भिक भएको छ तर त्यसलाई अन्तिम रूप दिन सकिएको छैन भने अरू कुनै राष्ट्रसँग भएको अवस्था छैन। र अब पारस्परिकताको आधारमा भन्दा पनि आज चाहिँ हामीले दिन्छौ, ल नेपालले दिन्छौ, सहयोग दिन्छौ, आदान प्रदान गर्छौ, भोलि त्यो राष्ट्रले दिन्छ भन्ने ग्यारेन्टी त हुँदैन। त्यही भएर पारस्परिकताको प्रत्याभूत गर्न चाहिँ गाह्रो हुने भएकोले सन्धिको अभावले गर्दा नै यो पारस्परिक कानूनी सहायता जति एकदम सहज हुनुपर्ने हो त्यस्तो चाहिँ सहज छैन। यसलाई यसमा चाहिँ चुनौती छन्। यसको लागि चाहिँ अरू राष्ट्रहरूसँग सन्धि नै गर्नुपर्ने, द्विपक्षीय सन्धि नै हुनु चाहिँ आवश्यक छ।
सो अब घटनाहरू हेर्दाखेरि पछिल्लो समयमा हुन त कतिपय कुराहरू गृह प्रशासनले या प्रहरीले दिने तथ्याङ्कहरूको पनि होला, यद्यपि जुन प्रवृत्तिहरू हेर्दाखेरि पछिल्ला दिनमा यहाँले जुन सन्धिको सन्दर्भ उल्लेख गर्नुभयो, सन्धि नहुँदाखेरि यसमा आएका अप्ठ्याराहरू चाहिँ के के छन्?
अब सन्धि नहुँदाखेरि हाम्रो नेपालको सन्दर्भमा हेर्दा चाहिँ हामीसँग पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन 2070 छ, 10 वर्षदेखि हामी कार्यान्वयन गरिरहेछौँ ऐन। त्यो ऐनको एउटा प्रक्रिया पूरा गरेर चाहिँ अनुरोध आएका कुराहरूलाई, विभिन्न राष्ट्रबाट आएका अनुरोधहरूलाई हामीले कार्यान्वयन गर्छौँ होइन। तर सन्धि नभएको हकमा त्यसलाई सिरियसली लिँदैन रहेछ कि। सिरियसली नलिएपछि हामी भनौँ न अब यो पारस्परिक कानूनी सहायता सम्बन्धी ऐनले चाहिँ कानून मन्त्रालयलाई केन्द्रीय अधिकारीको रूपमा राख्यो, केन्द्रीय अधिकारीमा परराष्ट्र मन्त्रालय मार्फत भनौँ कूटनीतिक माध्यम मार्फत यहाँ आइपुग्छ अनुरोधहरू, त्यो अनुरोधहरू कार्यान्वयन गर्न हामीले विभिन्न सम्बन्धित निकायहरूमा पठाउँछौँ। तर ती निकायहरूले नेपालले त्यो राष्ट्रसँग कुनै सन्धि गरेको छैन भने हामीले इन्फर्मेसन किन दिने, हामीले सूचना किन दिने भन्ने खालका जटिलताहरू चाहिँ सिर्जना भएको देखिन्छ होइन सो अब उदाहरणकै लागि मैले भन्न चाहे यो विगत साउनदेखि आज पुसको यो 16-17 गतेसम्म आइपुग्दा हामी कहाँ विभिन्न राष्ट्रबाट 30 अनुरोध आएका छन् पारस्परिक कानूनी सहायताका तर त्यसमा हामीले एकदमै कम मात्रै कार्यान्वयन गर्न सकिरहेका छौँ त्यो अवस्था चाहिँ छ त्यही भएर सन्धि हुनु नै आफूमा एउटा यो पारस्परिक कानूनी सहायतालाई अगाडि बढाउने माध्यम चाहिँ हो
भनौँ न अब यो पारस्परिक कानूनी सहायता सम्बन्धी ऐन पनि हाम्रो छ र नियमावली पनि छ त्यसले त्यो हुँदाखेरि चाहिँ हाम्रा तर्फबाट चाहिँ हुनुपर्ने कामहरूमा चाहिँ कतिको सहजता आएको छ
पक्कै पनि यो कानून नयाँ कानून हो होइन तर विगत 10 वर्षदेखि हामी कार्यान्वयन गरिरहेका छौँ र त्यो पारस्परिक कानून सहायता सम्बन्धी ऐन 2070 चाहिँ केन्द्रीय अधिकारीको रूपमा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको छ र त्यही अनुरूप कानून मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा त गरिरहेको छ र यस्तो गरिरहँदा पनि यसमा भएका प्रक्रियागत कुराहरूले चाहिँ केही हदसम्म चाहिँ सहज बनाएको छ जस्तो कूटनीतिक माध्यम मार्फत आउने पारस्परिक कानूनी सहायताका ढाँचाहरू पनि यही ऐनले चाहिँ निर्धारण गरेको छ त्यसै गरी यसका प्रक्रियाहरू कसरी आउने आएपछि कसरी अदालतको भूमिका के रहने होइन सरकारी वकिलको भूमिका के रहने विभिन्न अनुसन्धान गर्ने निकायहरूको भूमिका के रहने र अब विभिन्न विदेशी राज्यमा भएका अनुसन्धान फैसलाहरूलाई यहाँ कसरी कार्यान्वयन गर्ने भन्ने जस्ता विषयहरूमा चाहिँ प्रक्रियागत स्पष्टता चाहिँ यो ऐनले दिएको छ
हामी कानूनहरू र समसामयिक रूपमा पनि बनाइरहेका छौँ समयानुकूल पनि बनाइरहेका छौँ कानून मन्त्रालयले सम्बद्ध मन्त्रालयहरूसँग या सम्बद्ध निकायहरूसँगको सहकारीमा त्यो काम गरिरहेको छ र हाम्रो जुन पछिल्लो फौजदारी संहिता छ संहिताले पनि यसका केही विषयहरू समेटेका छन् मूल रूपमा हाम्रा आफ्ना तर्फबाट भएका तयारीहरू चाहिँ जस्तो सन्धि गर्ने सन्दर्भमा यहाँले जुन भन्नुभयो कि 30 जति अनुरोधहरू आएका छन् चीनसँग भएको सन्धि कार्यान्वयनमा छैन भारतसँग हाम्रा प्रारम्भिक सन्धिको प्रक्रियाहरू अगाडि बढेको छ हामी आफैले पनि 9-10 मुलुकमा चाहिँ यो सन्धि गरौँ भनेर प्रस्ताव पठाएका छौँ तर त्यसका लागि हामी आफै चाहिँ कतिको तयार छौँ त
अब यसमा हेर्दा चाहिँ कानूनी रूपमा हामीलाई आधार छ होइन हाम्रो पारस्परिक कानून सहायता सम्बन्धी ऐन छ तर विगतको अनुभव काम गरेको अनुभवले हेर्दा चाहिँ हाम्रा संरचना हाम्रा संयन्त्रका जनशक्तिहरू चाहिँ त्यति उहाँहरूलाई चाहिँ तालिमको आवश्यकता चाहिँ मैले देख्छु हामी सन्धिमा जानु एउटा हाम्रो लागि अवसर हो होइन विभिन्न राष्ट्रहरूसँग द्विपक्षीय वार्ता गरेर सन्धिको मसौदा अगाडि बढाउनु नै पर्नेछ जस्तो चीनसँग हामीले वार्ता गरेर सम्पन्न गर्न सक्यौं अब कार्यान्वयनमा जान मात्र बाँकी हो भने भारतसँग हामी गर्दैछौ वार्ताकै चरणमा छौं तर यति मात्र नभएर यसको कार्यान्वयनको लागि चाहिँ विशेष गरी अदालत अनुसन्धान अधिकारी विशेष गरी नेपाल प्रहरी त्यसै गरी सरकारी वकिल लगायत यो कानूनको क्षेत्रमा काम गर्नेहरू जो चाहिँ यो पारस्परिक कानूनी सहायतासँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोड़िएका हुन्छन् त्यो जनशक्तिलाई अलिकति क्षमता अभिवृद्धि तालिमको चाहिँ आवश्यकता चाहिँ मैले देख्छु त्यसपछि मात्र यो कार्यान्वयन गर्न चाहिँ सहज हुन्छ
संरचनाहरू चाहिँ हामीले बनाएका छौँ कानून अनुरूप
विशेष गरी कानून रूप चाहिँ हामीसँग राष्ट्रिय कानूनको रूपमा पारस्परिक कानून सहायता सम्बन्धी ऐन छ त्यस्तै गरी कसुरजन्य सम्पत्ति तथा साधन रोक्का नियन्त्रण जफत ऐन 2070 छ होइन फौजदारी कार्यविधि संहितामा पनि यी कुराहरू उल्लेख गरेका छन् त्यस्तै गरी सम्पत्ति शुद्धिकरण निवारण ऐनमा पनि यो व्यवस्थाहरू छ भर्खरै मात्रै हाम्रो सम्पत्ति शुद्धिकरणको असेसमेन्ट भयो होइन त्यसमा पनि यी कुराहरू जोडिएका छन् साथसाथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिहरू उदाहरणको लागि यूएन कन्वेन्सन अगेन्स्ट इलिसिट ट्राफिक इन नार्कोटिक ड्रग्स एण्ड साइकोट्रफिक सब्सटेन्स 1988 युनाइटेड नेसन्स कन्वेन्सन अगेन्स्ट करप्सन 2003 युनाइटेड नेसन्स कन्वेन्सन अगेन्स्ट ट्रान्सनेसनल अर्गनाइज क्राइम 2000 जस्ता नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय महासन्धिहरूमा पनि यी व्यवस्था भएको हुँदा मुख्यतय हामीसँग कानूनी आधार छन् अन्तर्राष्ट्रिय कानूनले दिएका आधार पनि छन् त्यसै गरी संरचनाको रूपमा कुरा गर्दा हामीसँग रेगुलर अदालतहरूबाटै हुने हो यो कार्यान्वयन सरकारी वकिल कार्यालय छ महानिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिलहरू छन् अनुसन्धान अधिकारीहरू छन् त्यसै गरी कानून मन्त्रालय आफैले नै कानून मन्त्रालय नै केन्द्रीय अधिकारीको रूपमा कार्यान्वयन गरिरहेको छ यो अवस्थामा हेर्दा हामीसँग कानूनी आधार छ हामीसँग संरचनागत आधार छ यो पारस्परिक कानूनी सहायतालाई थप सुदृढीकरण गर्न प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि तर अब हामीसँग भएका जनस्रोत अथवा जनशक्तिलाई चाहिँ यो विषय अलिकति नयाँ विषय अन्तर्राष्ट्रिय समन्वय अन्तर्राष्ट्रिय कानूनको समन्वयको एउटा नयाँ आयाम भएको हुनाले चाहिँ यो विषयमा अलिकति प्रशिक्षित गर्न चाहिँ आवश्यक देख्छु मैले आजको सन्दर्भमा हेर्दा चाहिँ
जस्तो जुन प्रस्तावहरू आएका छन् अथवा हामीले प्रस्तावहरू पठाएका छौं यी सन्धिहरूको प्रक्रिया चाहिँ के हुन्छ अब कसरी यी सन्धिहरूलाई हामीले औपचारिकता दिन्छौं अथवा कानूनमा लिएर जान्छौं
यो सन्धिहरू चाहिँ अहिले केही आएका छन् केही हामीले चाहिँ पठाउनु पर्छ कि भनेर सोच्दैछौ तर अब नेपाल सरकारको अलिकति अगाडिको धारणा चाहिँ पहिला चाहिँ हामीले हामीसँगै जोडिएका मुलुकहरूसँग गरेर जाने हो कि भन्ने सन्दर्भमा चाहिँ अध्ययन भइरहेको छ होइन, किनभने हामीसँग धेरै रूपमा सांस्कृतिक अथवा आर्थिक पक्षसँग मात्र नभएर जुन यो क्राइम अपराधको पक्ष छ त्यो पनि यी दुईवटा देशहरूसँग चाहिँ बढी जोडिएको चाहिँ पछिल्ला दिनका घटनाहरूले देखाएको भएर पहिला चाहिँ यी दुई राष्ट्रहरूसँग गर्न सकिन्छ कि भन्ने आधारमा चाहिँ अध्ययन भइरहेको छ होइन। त्यसै गरी अरू राष्ट्रहरूबाट आएका अनुरोधहरूलाई पनि हामीले चाहिँ हेर्दैछौ, तर यो होइन कि सन्धि भएको छैन भनेर नै हामीले चाहिँ पारस्परिक कानूनी सहायता नदिइरहेको अवस्था चाहिँ छैन है। पारस्परिकताको आधारमा नै थुप्रै अनुरोधहरूलाई कार्यान्वयन गरेर पठाइरहेका अवस्था छौ भने हामीले पनि पारस्परिकताकै प्रत्याभूत को आधारमा हामीले पनि माग गरिरहेको अवस्था चाहिँ छ। हामीले विकासशील विकसित देशहरू भनेर छुट्याएका छैनौ, फेरि यो नबुझियोस् कि भारत र चीनसँग मात्रै हामीले माग गरिरहेछौ कि भन्ने पनि नबुझियोस्, त्यो होइन। अरू विभिन्न राष्ट्रहरूसँग पनि हामीले चाहिँ पारस्परिक कानूनी सहायताका अनुरोधहरू हाम्रो तर्फबाट पनि पठाइरहेका छौ।
अपराधका विभिन्न प्रवृत्तिहरू फेरिरहेको र अहिलेको अब सूचना प्रविधिको प्रयोग मार्फत हुने अपराधको संख्या बढ्दै गएको, पछिल्लो समयमा सारा अपराधहरू चाहिँ सूचना प्रविधिलाई नै माध्यम बनाउन भइरहेका त्यस्ता जुन आयामहरू छन् प्रवृत्तिहरू छन्, यी प्रवृत्तिहरूका बीचमा चाहिँ हामीले ती प्रमाणहरू जुटाउनलाई पछिल्लो अवस्थामा चाहिँ कसरी सफल भइरहेका छौं, किनभने आम मानिसले हामीले न्याय पाएनौं भनिरहँदा न्यायको यो प्रक्रिया चाहिँ कतिको जटिल छ।
पछिल्लो दिनमा पक्कै पनि यो प्रविधिको प्रयोग गरेर गरेका अपराधहरूमा प्रमाण संकलन गर्ने होइन पीड़ितलाई न्याय दिलाउने भन्ने कुरा पक्कै पनि जटिल छ। र अब यो पारस्परिक कानूनी सहायताको कुरा गर्दा चाहिँ म फेरि पनि हाम्रै ऐनमा फर्किन चाहे, यसले चाहिँ के भनेको छ भने कुनै पनि देवानी विषयमा चाहिँ पारस्परिक कानूनी सहायता माग गर्नु छ भने चाहिँ यसको बिगो चाहिँ 1,00,000 बढ़ी हुनुपर्छ। 1,00,000 कम भएको अवस्थामा चाहिँ यो पारस्परिक कानूनी सहायता माग गर्नै सकिँदैन। त्यसै गरी अब फौजदारी विषयको सन्दर्भमा हेर्ने हो भने 1 वर्ष भन्दा बढ़ी कैद हुने वा 50,000 भन्दा बढ़ी जरिवाना हुने विषयमा चाहिँ यो पारस्परिक कानूनी सहायता चाहिँ माग गर्न सकिन्छ। अब यही ऐनले अर्को के पनि भन्छ भने यसले यति धेरै यो डिजिटल कुराहरूलाई चाहिँ सम्बोधन गरिसकेको छैन, किनभने 70 सालमा आएको ऐनमा यी कुराहरू चाहिँ त्यति सम्बोधन भएको छैन र आगामी दिनमा यसको संशोधनको पनि आवश्यकता चाहिँ यही सन्दर्भमा देखिन्छ। र अब आजको मितिसम्म यो ऐन कार्यान्वयन रहेको अवस्थामा चाहिँ यसले चाहिँ यो डिजिटल कुराहरू भन्दा पनि कुनै कागज वा प्रमाण बुझ्ने होइन संकलन गर्ने अनि कुनै वस्तु छ भने त्यो ठाउँ कहाँ हो त त्यसको सूचना पत्ता लगाउने अनि बैंक वित्तीय वा व्यापारिक अभिलेख लगायतका सम्बद्ध कागजातहरूको प्रति मगाउने खानतलासी गर्ने वस्तु बरामद गर्ने व्यक्ति रहेको स्थान पत्ता लगाउने होइन अनि अब फौजदारी प्रकृतिको विषयमा सहयोग पुर्याउन सक्ने व्यक्तिलाई चाहिँ उपस्थित गराउने म्याद तामेल गराउने चल वा अचल सम्पत्ति रोक्का गर्ने र विभिन्न अदालत विदेशका अदालतहरूबाट भएका फैसलाहरूलाई कार्यान्वयन गराउन सक्नेसम्मको अधिकार चाहिँ अहिले दिएको छ। र अब पछिल्लो ट्रेन्डहरूलाई चाहिँ एड्रेस गर्न यो ऐनमा पनि केही संशोधनहरू गर्नुपर्ने चाहिँ हामीले काम गर्दा महसुस गरेका चाहिँ छौ।
यसो संशोधनको सन्दर्भ नै यहाँले निकालिनै सक्नुभयो, अब यसलाई समयानुकूल बनाउने सन्दर्भमा चाहिँ के गर्नुपर्छ, कसरी त्यो प्रक्रिया चाहिँ अगाडि बढ़ाउनुपर्छ, किनभने त्यसको अब तालुक अड्डा त कानून मन्त्रालय नै हो र यहाँहरू नै हो।
हजुर, एकदमै यो चाहिँ हामीले गर्नु नै पर्छ। र अर्को मैले एउटा के पनि भन्न चाहे भने यो कानून मन्त्रालय केन्द्रीय अधिकारी भए पनि केन्द्रीय अधिकारीलाई सहयोग गर्न चाहिँ हाम्रो पारस्परिक कानून सहायता नियमावलीले एउटा समितिको सिर्जना गरेको छ। त्यो समितिमा चाहिँ कानून मन्त्रालयको प्रतिनिधित्व हुने भइहाल्यो। त्यो बाहेक महान्यायाधिवक्ताको कार्यालय, सर्वोच्च अदालत अनि त्यसपछि नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय हो। यो समितिले चाहिँ अध्ययन गर्छ, कुनै अनुरोध आएमा त्यसलाई पनि अध्ययन गर्छ भने अहिले चाहिँ अब यो समितिले यो पारस्परिक कानून सहायता सम्बन्धी ऐनमा कस्ता कुराहरू चाहिँ परिमार्जन गर्नुपर्छ, हामीले काम गर्दै जाँदा कस्ता कस्ता अप्ठ्याराहरू चाहिँ फेस गरिरहेछौ होइन सामना गरिरहेछौ र त्यसलाई सम्बोधन गर्न चाहिँ अब कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ यो समितिले अध्ययन गर्ने। यो चाहिँ विभिन्न निकायका प्रतिनिधिहरू भएको समिति भएको हुनाले चाहिँ त्यसले चाहिँ अध्ययन गरिरहेछ। अब यो संशोधनको लागि नि पहिला त हामीले विषय नै पहिचान गर्नु पर्यो, कुन दफामा कहाँनिर कसरी संशोधन गर्दा चाहिँ हामीले अहिले भोगेका चुनौतीहरू चाहिँ समाधान हुन्छन् भनेर चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। र यो अहिले चाहिँ हामी अध्ययनकै चरणमा चाहिँ छौ,
करिब अन्त्यमा छौ। अब हामी जस्तो कानूनको अज्ञानता क्षम्य हुँदैन भनिरहँदाखेरि यी कानूनका नयाँ आयामहरू नयाँ प्रवृत्तिहरू जसरी आएका छन् र नयाँ कानूनहरू पनि आइरहेका छन्, आम रूपमा चाहिँ यस्ता खालका कानूनहरू किन बुझिनुपर्छ, किन बुझ्नुपर्छ आम मानिसहरूले?
पक्कै पनि कानूनको अज्ञानता क्षम्य हुँदैन, कानून सबैले जान्नुपर्छ। तर अलिकति विडम्बना भन्ने कि के भने हामी राज्य संयन्त्रमै छौ होइन, त्यति हुँदाहुँदै पनि हामीले सबै कानूनको बारेमा सबैलाई जानकारी चाहिँ गराउन सकिरहेको अवस्था चाहिँ छैन। र अब यही कानूनलाई कुरा गर्दाखेरि पारस्परिक कानूनी सहायता सम्बन्धी कानून छ हामीसँग होइन, विगत 10 वर्षदेखि हामी अभ्यास पनि गरिरहेका छौ, तर यो विषय दैनिक जीवनमा ठ्याक्कै आधारभूत रूपमा त लागू नहोला, तर कतिपय हाम्रा परिवारका हामी निकटका हामी हाम्रा नातेदारहरू पनि विभिन्न विषयसँग जोडिएर आउन सक्छन्। सो विदेशमा बस्छन्, कुनै कारणले केही अपराधमा संलग्न होलान् अथवा अपराधमा मुछिएलान्, त्यस्तो अवस्थामा पनि त उनीहरूलाई अब उनीहरूलाई जानकारी गराउनेदेखि लिएर होइन मुद्दाको चरणमा उनीहरूलाई संलग्न गराउनेदेखि लिएर विभिन्न विषयमा चाहिँ आवश्यक पर्न सक्छ र यो पछिल्ला दिनमा चाहिँ एकदमै धेरै नै बढ़िरहेको छ होइन। त्यही भएर अब उदाहरणको लागि कुनै यहाँ बसेर डिभोर्स फाइल गरेमा पनि त्यो डिभोर्सको उता जवाफ प्रतिवादीलाई पठाउनको लागि पनि उनलाई म्याथ तामेल गर्नलाई पनि यो पारस्परिक कानूनी सहायताको माध्यम प्रयोग गर्न सकिने अवस्था छ। त्यस्तो अवस्थामा आम मान्छेले यो जान्नुपर्छ जस्तो चाहिँ मलाई लाग्छ, किनभने हाम्रो यो भने नि मैले यो चाहिँ अहिलेको हाम्रो समाजको संरचना हाम्रा सम्बन्धहरू चाहिँ एउटा देशमा मात्र सीमित छैनन्। त्यही भएर चाहिँ यो विभिन्न देशहरूसँग जोडिएका विषयहरूलाई हेर्ने भएको हुनाले चाहिँ यो कानूनको बारेमा जान्नुपर्छ जस्तो चाहिँ लाग्छ।
उहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयकी सहसचिव अरूणा जोशी। पारस्परिक कानूनी सहायता, त्यसको पक्ष र महत्व, अपराधका पछिल्ला प्रवृत्तिहरूमा न्याय निरूपणका लागि त्यसको प्रयोग, समसामयिक सुधार आदिका विषयमा हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी
कार्यक्रम कानूनका कुरा आजलाई यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।